मोरफा 29 ज़िलहिज 1425 हिजरी मुताबिक 28 जनवरी सन 2005 ईस्वी 27वां पारा सूरह रहमान शरीफ आयत नंबर 35 यानी 35। أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. يرسل عليكما شواظ من نار ونحاس فلا تنتصران. فبأي آلاء ربكما ربكما تكذبان. فإذا انشقت السماء فكانت وردة كالدهان. فبأي آلاء ربكما تكذبان. فيومئذ لا يسأل عن ذنبه إنس ولا جان. वला जान पढ़ेंगे, नून पर तशदीद है, जब वक्फ करेंगे तो दो एक अलिफ के बराबर गुन्ना किया जाएगा, जान ऐसे। फबिअय्यि आलाई रब्बिकुमा तुकज़्ज़िबान। يعرف المجرمون بسيماهم فيؤخذ بالنواصي والأقدام. فبأي آلاء ربكما تكذبان. هذه جهنم التي يكذب بها المجرمون. يطوفون بينها وبين حميم آن. فبأي آلاء ربكما تكذبان. Thank you. ولمن خاف مقام ربه جنتان فبأي آلاء ربكما تكذبان ذواتا أفنان فبأي آلاء ربكما تكذبان فيهما عينان تجريان فبأي آلاء ربكما تكذبان فيهما من كل فاكهة زوجان فبأي آلاء ربكما تكذبان متكئين على فرش بطائنها من استبرق وجنى الجنتين دان فبأي آلاء ربكما تكذبان فيهن قاصرات الطرف لم يطمثهن إنس قبلهم ولا جان فبأي آلاء ربكما تكذبان كأنهن الياقوت والمرجان فبأي آلاء ربكما تكذبان هل جزاء الإحسان إلا الإحسان فبأي آلاء ربكما تكذبان ومن دونهما جنتان فبأي آلاء ربكما تكذبان مدهامتان فبأي آلاء ربكما تكذبان فيهما عينان نضاختان فبأي آلاء ربكما تكذبان فيهما فاكهة ونخل ورمان فبأي آلاء ربكما تكذبان فيهن خيرات حسان فبأي آلاء ربكما تكذبان حور مقصورات في الخيام فبأي آلاء ربكما تكذبان لم يطمثهن إنس قبلهم ولا جان فبأي آلاء ربكما تكذبان متكئين على رفرف خضر وعبقري حسان فبأي آلاء ربكما تكذبان تبارك اسم ربك ذي الجلال والإكرام صدق الله العظيم. اللہ کی پناہ چاہتا ہوں میں شیطان مردود سے. اللہ کے نام سے شروع جو بڑا مہربان نہایت رحم والا. آیت نمبر 35 سے آخر سورہ تک دو چیزیں خاص طور سے بیان کی گئی ہیں. ایک تو جہنمیوں کا عذاب اور ایک جنت کی لذتیں. بس पैराए बयान दोनों का इतना अछूता है और उस पर कुर्तबी की तफसीर के बस सुनते रहिए, इतना इतना इतनी लज्जत है इस बयान में जिसका कोई नहीं। इससे पहले की जो गुफ्तगू थी वो अल्लाह जल्ल शानहु की कुदरत कामिला के जहूर के एतबार से, इसीलिए फरमाया गया था पहले तो कायनात के मज़ाहिर के हवाले से अल्लाह की ज़ात पहचानवाने की कोशिश की गई थी और ये बताया गया था ये चांद ये सूरज ये सब कुछ उसी ने पैदा किया, मीज़ान लगाया जाएगा क़यामत के दिन हिसाब किताब होगा, समंदरों के दरमियान बरज़ख के मीठा खारी पानी में न मिल सके, खारी मीठे पानी में न मिल सके, और अखीर में ये कह करके मौजू बदल दिया गया था कि जहां जाओगे उसी की हुकूमत, तुम्हारे अंदर इतनी ताकत नहीं है कि तुम उसकी हुकूमत से निकल सको। एक मफहूम ये, दूसरा मफहूम बाज़ मुफस्सरीन ने यह बयान फरमाया था कि ला तनफदूना इल्ला बिसुल्तान, के जमीन की उस आतों से तुम निकलना चाहो तो निकल नहीं सकते हो मगर ये कि अल्लाह तबारक व ताला तुम्हें इतनी ताकत दे दे। ये तफसीर बाज़ लोगों ने इसलिए की कि इस पर एक एतराज पड़ रहा था, एतराज में से एक सवाल एक क्वेश्चन उठ रहा था इस पर कि अगर जमीन की वसातों से इसके हदूद से इसके ग्रेविटी पावर से अगर आदमी बाहर नहीं निकल सकता है तो अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम कैसे चले गए थे, ये सवाल था। तो उसका जवाब भी ये कि अगर अल्लाह उतनी ताकत दे तब निकल सकते हैं, और इसका सीधा सा जवाब यह है कि हम ये नहीं कहते कि रसूल करीम तशरीफ ले गए, बल्कि जिसने ये कहा है उसी की ताकत से चले गए वो, ले जाने वाला अल्लाह, असरा बि अब्दिही है ना, सुभान अल्लज़ी असरा बि अब्दिही, उस जात ने सैर कराया, तो ताकत तो उसी की, तो उसकी ताकत हर जगह है। इस बुनियाद पर अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम इसकी हदूद से इसके जो मदार है उससे निकल करके तशरीफ ले गए। बात समझ आ रही है आपको? ये अब बहुत ही खौफनाक अंदाज में जहन्नम का थोड़ा सा जिक्र है, रोक के खड़े हो गए। युरसलु अलैकुम अश्वाज़ुम मिन नारिन व नुहासुन फला तंतसिर, तुम पर छोड़ी जाएगी बेधुएं की आग की लपट और बेलपट का काला धुआं, तो फिर बदला ना ले सकोगे तो अपने रब की कौन सी नेमत छुटाओगे। दो वर्ड यहां पे यूज हुआ है, एक तो हुआ है शुवाज, एक हुआ है नुहास। शुवाज कहते हैं अरबी जुबान में ऐसा खालिस जो है वो शोला कि जिसके अंदर धुआं का असर ना हो, और याद रखें कि आग में धुआं उसी वक्त पैदा होता है जब जलाए जाने वाले ईंधन में मिट्टी का कोई मादा होता है, अगर मिट्टी का मादा उसके अंदर ना हो तो धुएं में उस आग के शोले में धुएं का असर जाहिर नहीं हो सकता है। तो ऐसी जहन्नम की लपट और उसका ऐसा शोला है कि इसमें धुआं होता ही, और नुहास कहते हैं के ऐसा धुआं जिसके अंदर शोला ना हो। दोनों जस्ट अपोजिट माना है, श्वास जिसमें धुआं ना हो सिर्फ शोला ही शोला हो, और नुहास सिर्फ धुआं ही धुआं हो जिसमें शोला ना हो। जहन्नम दोनों तरीकों का है। इब्न माजा के हदीस पाक अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम इरशाद फरमाते हैं अल्लाह जल्ल शानहु ने जब अपनी कुदरत कामिला से जहन्नम की तखलीक फरमाई पैदा फरमाया तो حکم دیا اس کو 1000 سال تک ہوا دی جائے, دھوکا جائے اس کو, فرشتے 1000 سال تک اس کو دھوکتے رہے, چنانچہ اس کی آگ بالکل سرخ ہو گئی. پھر حکم دیا کہ اس کو 1000 سال تک اور دھوکا جائے, پھر دھوکتے رہے تو اس کی آگ سفید مائل بگرین ہری ہو گئی, تقریباً جیسے بلیو ماڈل ہو گئی تھوڑی سی. حکم ہوا اس کو 1000 سال اور دھوکا جائے, 1000 سال اور دھوکا گیا تو اس کی آگ بالکل سیاہ ہو گئی ہے, ایک دم سیاہی ہے, اور وہ سیاہی اتنی خوفناک کہ اللہ ہی کی پکڑا. تو فرمایا گیا, نحاس کا ایک معنی اور بیان فرمایا گیا ہے. تابا جانتے ہیں, تابا, تابا کو کیا کہتے ہیں انگلش میں, تابا, وہ تابا جو پگھلایا ہوا ہو اس کو بھی نحاس بولتے ہیں. تو جہنمیوں کے اوپر شواز اور نحاس ڈالا جائے گا, شواز بے دنیا کی آگ کھائے گی ان کو, اور نحاس بے آگ کا دھواں ان کو نگلے گا. فرمایا گیا ہے کہ جہنمی کے اوپر اللہ نحاس پگھلا ہوا تانبا, جہنم کی آگ کا پگھلایا ہوا تانبا اس کے سر پر ڈالا جائے گا, اور اس کے پورے بدن سے گوشت چمڑا سب کچھ جھڑ جائے گا, سب کچھ جھڑ جائے گا, صرف اس کی آنکھیں باقی رہ جائیں گی. کسی کو قرآن کہتا ہے کلما نضجت جلودہم بدل جلودہم بدلناہم جلودا, جب جب ان کی کھالیں ان کے گوشت جھڑیں گے ہم ان کے گوشت اور وہ کھالوں کو بدل دیا کریں گے. یہ اللہم انا نعوذ بک من النار, یا آمین. ہمیشہ میں تلقین کرتا ہوں کہ اپنی نمازوں میں ہمیشہ جہنم سے پناہ مانگا کیجئے اور جنت کی طلب مانگا کیجئے اللہ سے. فلا تنتصران, کوئی کسی کی مدد کرنے والا نہیں ہوگا. آئے بات سمجھ, قیامت کے دن فرشتے صف در صف کھڑے ہوں گے حشر کے میدان, اور اس کے بیچ میں مجرم اللہ کے حضور کھڑا ہوگا, اس سے پوچھا جائے گا کہاں بھاگ کے جائے گا, جائے گا کہاں پہ. کئی صفیں فرشتوں کی ہوں گی, جب وہ نکلنے کی بھاگنے کی کوشش کرے گا تو اس کے بعد فرشتے اٹھا کر کے اس کو جاننے میں پھینک دیں گے. اسی کو قرآن نے کہا سورہ یاسین میں کہ وم تاز الیوم ایہا المجرمون, اے مجرموں الگ ہو جاؤ ہمارے نیک بندوں سے, نیک بندوں کے ساتھ تمہیں رہنے کا حق حاصل نہیں, الگ ہو جاؤ. ممتاز یوم ایہا المجرمون الم اعہد لکم یا بنی آدم لا تعبدوا الشیطان انہ لکم عدو مبین, کیا ہم نے تم سے یہ وعدہ نہیں لیا تھا کہ شیطان کی پرستش نہ کرنا, تمہارا کھلا دشمن ہے تو دشمن کو تم نے دوست بنا لیا, اور جو تمہارا محبوب رحمان ہے اس کو تم نے دشمن قرار دے دیا, اب تم مجرم ہو, الگ ہو جاؤ ہمارے نیک بندوں سے. اللہ اکبر. فَإِذَا انشَقَّتِ السَّمَاءُ فَكَانَتْ وَرْدَةً كَالدِّهَانِ, یہ ملاحظہ فرمائیے, اس کی تفسیر میں بڑی زبردست باتیں کی گئی علماء نے, مفسرین نے بہت اچھے انداز میں اس کا ذکر کیا. پھر جب آسمان پھٹ جائے گا تو گلاب کے پھول سا ہو جائے گا, جیسے سرخ نری تو اپنے رب کی کون سی نعمت جھٹلا ہوگی, نہیں سمجھایا ہوگا. اس کا ترجمہ پیر کرم شاہ اظہری صاحب نے تھوڑا سا ہٹ کر کے کیا اعلی حضرت سے. یہ لکھتے ہیں, پھر جب پھٹ جائے گا آسمان تو سرخ ہو جائے گا جیسا رگا ہوا سرخ چمڑا. اصل میں الدہان یہ کئی معنوں میں استعمال ہوتا ہے, سید یار حضرت نے جو ترجمہ فرمایا ہے وہ ایک تشبیہ ہی ترجمہ, میں اس کی مثال اس کو سمجھا رہا ہوں آپ کو. گلاب کا پھول, سرخ گلاب کا پھول دیکھا ہے آپ لوگوں نے, اس کی پتیوں میں, گلاب کی پتی میں نہیں, گلاب کے پھول کی پتیوں میں ہلکی ہلکی پتلی پتلی رگیں محسوس ہوتی ہیں نا, پتلی پتلی, وہ اس پتی کے رنگ سے کچھ تھوڑی گاڑھی ہوتی ہے, تھوڑی سی بس زیادہ, اسی کو اس نے سرخ نری کہا ہے. آئے بس سمجھ میں؟ تو جب قیامت آئے گی تو عذاب الہی سے آسمان یوں ہی سرخ ہو جائے گا. کیا مطلب؟ ایسا قہر الہی کا مظہر بن جائے گا کہ وہ آسمان جو آج نیلا نظر آ رہا ہے, نیلگو ہے, سرخ قریب ہو جائے گا. یہ صورتحال, اسی کو قرآن نے جگہ جگہ بیان کیا. اذا السماء انشقت, جب آسمان پھٹ جائے گا, ہے نا, ستارے جھڑ پڑیں گے. تو اپنے رب کی کون سی نعمت جھٹلاؤ گے؟ اس نرم و نازک زمین پر رہنے کے بعد بھی آب و ہوا, پانی, سب کچھ موصول ہے, لیکن مئی اور جون کی گرمی بندے سے برداشت نہیں ہو پاتی. کیا مجال کہ وہ چلچلاتی دھوپ میں ننگے پیر تھوڑی دور تک بھی باہر نکل کر کے چل سکے, پیروں میں آبلے پڑ جائیں, آنکھوں سے شولے نکل لے رہے. تو جب اس گرمی کو نہیں برداشت کر پا رہا ہے بندہ, وہ گرمی جس کا ذکر یہاں کیا گیا ہے کہ وہ آسمان سرخ ہو جائے گا, گویا کہ وہ خود بھی انگارہ بن گیا, اس کی تمازت کو کیسے جھیلا جا سکے گا؟ اللہ اکبر. حدیث پاک اللہ کے رسول نے فرمایا نہیں, آئی ہوئی ہے کہ قیامت کے دن زمین یا تو بدل جائے گی, بدل دی جائے گی, یا زمین یہی رہے گی لیکن اتنی تپا دی جائے گی, اتنی تپا دی جائے گی کہ جیسے تانبا تپا ہوا ہوتا ہے, تانبے کا تبا تپا ہوا ہوتا ہے, اس پر بندے کو چلنا ہے. ہولناک قیامت کی یہ زمین تانبے کی طرح سے تپنے لگی, سورج سر کے اوپر آ گیا, آسمان شولے اور انگارے برسا رہا ہے, اور اس وقت اللہ کے حضور کھڑا ہو کر کے اب جواب دینا ہے. یہ منزل, اور اب سوال و جوابات کی منزل شروع ہے. مثال, یہ ہماری زندگی کی مثال, ایک آدمی باہر سے چل کر کے اگر پیدل شیخ خلی سے چل کر کے یہاں تک آئے اور ابھی مسجد میں گھسا بھی نہیں, اس سے آپ دو سوال کر لیں تو اس کا تیور چڑھ جائے گا, فوراً برس پڑے گا آپ کے اوپر. کیوں؟ گرمی کی تمازت جھیل کر کے آیا ہے, اس کے آسان خطا ہے, اس سے آپ سوال کر رہے ہو. لیکن وہاں یہ سب کچھ نہیں, وہاں تو ایک طرف تمازت, سورج کی گرمی, آسمان کی شولا فگنی, زمین کی تپش, اور اسی وقت اللہ کے حضور کھڑا ہو کر کے ایک ایک چیز کا جواب دینا ہے. اس وقت بڑے نیک بخت وہ لوگ, جیسا کہ حدیث پاک میں فرمایا گیا, اللہ کے حضور نے فرمایا کہ اس وقت قرآن پاک کی تلاوت کرنے والے, کثرت سے نوافل پڑھنے والے, مسجدوں کو آباد رکھنے والے, صدقہ دینے والے, صدقہ نافلہ وغیرہ دینے والے, ان سب کے احکام احادیث میں الگ بیان فرمائے گئے. حدیث پاک ہے, اللہ کے رسول فرماتے ہیں کہ تمہارے صدقے کا ایک دانہ وہ فرشتہ اس کی تربیت کرتا ہے. صدقے کا ایک دانہ, ایک سینٹ اپنی زبان میں کہہ لو آپ, ایک سینٹ جو آپ اللہ کے راستے میں دیتے ہو, اللہ کے حکم سے فرشتہ اس کی تربیت کرتا ہے, اس کو دیکھتا, اس کی حفاظت کرتا ہے, اور وہ بڑھتا 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 رہتا ہے. قیامت کے دن کوئی سایہ کہیں نہیں ہوگا, مگر اس صدقہ ادا کرنے والے کے لیے وہ سایہ 100 سال تک کی مسافت تک دراز ہو جائے گا. 100 سال تک کی مسافت تک دراز ہو جائے گا, اور بندہ اس تمازت کو اس سائے گا. تلاوت کرنے والے جو حضرات قرآن سے محبت کرتے ہیں, قرآن سے شغف رکھتے ہیں, قرآن سے شغل رکھتے ہیں, ان کے بارے میں اس تمازت میں قرآن ان کے اوپر سایہ ہو جائے گا. مسجدیں جو لوگ آباد رکھتے ہیں مسجدوں کو, قیامت کے دن وہ مسجدیں اپنے دامن کو پھیلا دیں گے ان کے لیے اور ٹھنڈی بنی رہیں گی. یہ سب اللہ کے رسول سرور عالم صلی اللہ علیہ وسلم نے بشارتیں عطا فرمائی تھی. فَيَوْمَئِذٍ لَّا يُسْأَلُ عَن ذَنبِهِ إِنسٌ وَلَا جَانٌّ. تو اس دن قیامت کے دن گنہگار کے گناہ کی پوچھ نہ ہوگی کسی آدمی اور جن سے, جنات سے. تو اپنے رب کی کون سی نعمت جھٹلا ہوگی, پوچھا نہیں جائے گا کسی سے کہ تم مجرم ہو کیا ہو. علامت اس کی بیان کی جا رہی آگے آ رہی ہے, یعرف المجرمون بسیماہم فیؤخذ بالنواصی والاقدام. مجرم اپنے چہرے سے پہچانے جائیں گے. جرم کرنے والے حضرات اپنے چہرے سے پہچانے جائیں گے. علامت کیا ہوگی؟ مفسرین فرماتے ہیں چہرہ کالا سیاہ, آنکھیں نیلی ہوں گی, براؤن, آنکھیں نیلی. بس اب بتانے کی ضرورت نہیں, یہ مجرم خود ہی اپنے آپ کو پیش کر رہے ہوں گے کہ ہم مجرم, پچھ نہیں ہے. اب علامت کی اور کیا ضرورت رہ گئی ہے؟ حدیث پاک میں آیا ہوا ہے, نظر پانی پلانا تھا, حدیث پاک میں آیا ہوا ہے, اللہ کچھ لوگ جہنم میں ڈالے جائیں گے, چیخیں گے, داروغہ جہنم حضرت مالک علیہ السلام ان سے کہیں گے تم لوگ کون ہو, تمہاری آنکھیں نیلی نہیں ہوئی ہیں. غور کیجیے گا ذرا سا, کون ہو تم؟ کہیں گے کہ ہمیں اپنے پیغمبر کا نام یاد نہیں. ہاں اتنا یاد ہے کہ ہم وہ قوم ہیں کہ جن پر پانچ وقت کی نمازیں فرض کی گئی تھیں. یہ کوئی معمولی بات نہیں ہے. حضور کا اسم پاک بھول جائے یار, آپ کا نام پاک دماغ سے بھول جائے, یہ تو بہت بڑا جرم ہے, یہ بہت بڑی حرمہ نصیبی ہے, سیاہ دلی ہے یہ. ہمیں ان کا نام یاد نہیں ہے مگر اتنا معلوم جہاں ذہن میں آ رہا ہے کہ وہ ہیں جن کے اوپر پانچ وقت کی نمازیں فرض کی گئی. اچھا تو تم محمد صلی اللہ علیہ وسلم کی امت ہو. یہ اس کے بعد حضرت داروغہ, حضرت مالک داروغہ جہنم خود ہی اس قدر متفکر ہو جائیں گے اور اللہ کی بارگاہ میں دعا ہو جائیں گے کہ اللہ, یہ رسول اکرم صلی اللہ علیہ وسلم کی امت پاک ہے, اس کو جہنم سے نکال. ہمیں میاں, ہمیں کن کن مرحلے پر کون کون مدد کرنے کے لیے تیار نہیں, مگر شرط یہ ہے کہ غلامی مصطفیٰ اولین مرحلہ ہے. رسول اکرم صلی اللہ علیہ وسلم کی اطاعت کے بغیر کہیں کوئی ٹھکانہ نہیں ہے, دنیا میں نہ آخر. ایک اور علامت بیان فرمائی گئی ہماری, حشر کے دن یہ امت جو پہچانی جائے گی, دو علامتیں اس کی بیان فرمائی گئی. ایک سجدے کے نور سے, پیشانی میں جو سجدہ کے لیے پیشانی دکھتی ہے زمین پر, اس میں سے نور پھوٹے گا. اور اعضائے وضو, جو وضو میں اعضا دھلے جاتے ہیں, اعضا پارٹس آف باڈی جو عضو میں دھلے جاتے ہیں, وہ چمک رہے ہیں. یہ علامت ہوگی ہماری پہچان کی, اور قیامت کے دن ہمیں انہی امور سے پہچانے جائیں. قرآن میں آیا ہوا نا کہ یوم تبیض وجوہ وتسود وجوہ, اس دن کچھ چہرے سفید ہوں گے, چمک رہے ہوں گے, کچھ چہرے سیاہ ہوں گے. اسی لیے وضو میں چہرہ دھلتے وقت کی دعا وضو کی ہے کہ اللہم بیض وجہی یوم تبیض وجوہ وتسود وجوہ. یہ وضو کو دھلنے کی, اصل میں وضو بناتے وقت شروع سے لے کر کے آخر تک ہر ہر عضو کے دھونے کی دعائیں ہیں, ہر ہر عضو کے دھونے کی دعائیں, چہرہ دھونے کی دعائیں. اے اللہ हमारे चेहरे को सफेद फरमा दे, रोशन फरमा दे, जिस दिन कुछ चेहरे सफेद और कुछ चेहरे सियाह। हाँ, फिकही तौर पर यह बात की रियायत जरूर की गई कि अगर किसी शख्स को दुआएं याद ना हो तो कम से कम इतना करे कि वजू करते वक्त हर आदाए वजू के धोते वक्त दुरूद शरीफ पढ़ लिया, ये बताया गया है, ये बरकत है इसकी। तो अब पहचानने की जरूरत नहीं, अब तो मुझे भी अलग हो गए, चेहरा सियाह, आंखें नीली, अलग कर दो इनको, पकड़ो इनको। फयूखस बिन नवासी वलकदार, नवासी नासियतुन की जमा है, नवासी माने फॉरहेड, पेशानी, और अखदा फरिश्ते किसी को सर के बाल पकड़ के घसीटेंगे और किसी के पैर पकड़ के घसीटेंगे, वो जमीन पर घसकते लेके जाएंगे बेदावी के साथ। और इससे पहले भी रवायत में बयान कर चुका हूं कि पैर को पीछे से ला करके उसकी पेशानी के बाल में ज्वाइन कर दिया जाएगा और इस सूरत में कमान बना दी जाएगी, समझ लीजिए दायरे की शक्ल में, यूं गजीन को भी जानने में फेंका जाएगा। अल्लाह अपने करम से अजाब से बचा ले, हश्र का हिसाब आसान फरमाए, राजी हो जाए। हादही जहन्नम लती उकद्दबु बिहल मुजरिमून, यही वो जहन्नम है जिसे मुजरिम झुठलाते थे जब इनसे कहा जाता था कि मरोगे, हिसाब होगा, जन्नत में जाओगे, जहन्नम में जाओगे, जैसा अमल होगा, ईमान लाओगे, कलमा पढ़ोगे, अल्लाह की तौहीद, रसूल अकरम की रिसालत का इकरार कर लोगे, जन्नत में जाओगे, तो मजाक उड़ाते थे कि अच्छा मरने के बाद फिर जन्नत और दोजख भी है, हिसाब भी होगा, जहन्नम में जलाए भी जाएंगे, कोई चीज नहीं है। ये मुशरिकीन, ये कुफार इस किस्म का इनकार किया करते थे। तो अब उनसे कहा जाएगा हादही, ये इशारा करीब के लिए होता है अरबी में, जब कोई चीज बिल्कुल करीब होती है, हादही हादा किताब, ये किताब करीब के लिए, और दूर के लिए जालिका बोलते हैं, तिलक साह वो घड़ी है बोलेंगे, समझ रहे हैं ना। तो हादही जहन्नम उल्लती, ये जहन्नम है, ए मुजरिमों तुम दुनिया में तो इसका इंकार करते थे कि मरने के बाद कुछ नहीं होगा, ये लो ये है जहन्नम, ये कद्दबु बिहल मुजरिमून यतूफून बैनहा व बैन हमीमिन आन, फेरे करेंगे उसमें और इंतहा के जलते खोलते पानी। अल्लाह आपके करम से बचाए। जहन्नम में कभी इधर कभी उधर, कभी उधर कभी इधर, पलटे खाते रहो, अब इनकार करो, मुजरिमों मुशरिकों काफिरों अब इनकार करो तो अपने रब की कौन कौन सी नेमत की झुठलाओगे तुम। अल्लाह इमाम कुर्तबी ने एक हदीस बड़ी जानदार नकल फरमाई, यहां पे हज़रत हुरैरा की रवायत है हुजूर से मरवी के क़यामत के दिन बंदे से पूछा जाएगा, अल्लाह पूछेगा अलम उकरिम का वौसविद का वौसविद का वौसखरनकल خير والإبل وأدرك ترأس وتربع। अल्लाह पूछेगा क्या मैंने तुझे इज्जत नहीं दी थी, तुझे मैंने कौम की सरदारी नहीं दी थी, तुम्हारे बीवी बच्चों को मैंने नहीं दिया था, यानी तुम्हारी शादी हुई थी मैंने अपने कदम तुम्हारी शादी करवाई थी, तुम्हारे औलाद हुई थी, तुम्हारे लिए मैंने ऊँटों घोड़ों जानवरों को मुसख़र कर दिया था सवारी के लिए, तुम्हारे खानदान जो है वो फूले फले बढ़े थे, सबका इकरार करेगा, भला हाँ या अल्लाह ऐसा था। तो अल्लाह पूछेगा कि क्या तू मुझसे मिलने में तरद्दुद करता था कि अल्लाह से मुलाकात होगी कि नहीं होगी, इन्नका मुलाकी फैकुल्ला, मैं तो तेरी मुलाकात का इनकार करने वाला था, तेरी मुलाकात को मानता ही नहीं था, फैकुल इन्नी अंसाक का माना सीख। अल्लाह फरमाएगा तो फिर मैंने तुझको अपनी चश्मे कर्म से दूर कर दिया जैसा तूने मुझको बुला दिया। कमाता दिनों तो दान, जैसी करनी वैसी भरनी। इस तरह से अल्लाह ताला कई बंदों से पूछेगा। तो मैल किस्तानी दूसरे से फयकूल लोह मिसलदारी का वैसे ही कहेगा, बयानी फिर तीसरे से फिर उसी कहेगा वो फयकूल लोह मिसलदारी फयकूल या रब्बी आमन। तो तीसरा बंदा अल्लाह के हुजूर पेश किया तो कहेगा, ये अल्लाह मैं तेरे ऊपर ईमान लाया, तेरी किताब पर ईमान लाया, तेरे रसूल पर ईमान लाया, नमाजें पढ़ी, रोजा रखा, सदका दिया और भलाई का काम किया जो भी मैं कर सकता था। ثم يقال له الان نبعث شاهدنا, ये सब बयान करेगा, झूठ बोल रहा हूं बयान करेगा। उसके बाद अल्लाह ताला फरमाएगा, अब मैं तेरे गवाहों को पेश कर रहा हूं। रब करीम फरमाएगा, तुम कह रहे हो सब कुछ कि मैं तेरे ऊपर ईमान लाया, तेरी किताब पर ईमान लाया, तेरे रसूल पर ईमान लाया, नमाज पढ़ी, रोजा रखा, सदका किया, ये किया, वो किया, ठीक है सब कुछ, लेकिन अब इस पर मैं तेरे गवाह चाह रहा हूं। अब मैं गवाह बना के ला रहा हूं, मेरे गवाह आ रहे हैं अब, है ना। फयतकिर फी नफ्सी, अब वो डरना शुरू करेगा, सोचेगा कि अब तो मामला हुआ। तो उसके बाद झूठ बोल ही चुका होगा, फयख्तिम अला वजही अला फी, उसके मुंह पर मोहर लगा दी जाएगी। अब उसके बाद उसकी रान बताएगी, ये गवाह, उसका पेट बोलेगा, उसका गोश्त बोलेगा, उसकी हड्डी बोलेगी, उसका रुखसार बोलेगा, उसके जिस्म का एक एक हिस्सा बोलेगा, और सब गवाही दे रहे होंगे। उसके बाद वज़ालिक अल-मुनाफ़िक़ वज़ालिक अल्लज़ी सल्लल्लाहु अलैहि, तो अब उसका मामला उसके बरखिलाफ हो जाएगा और अल्लाह की बारगाह में उसका निफाक़ जाहिर हो जाएगा, जहन्नम में डाल दिया जाएगा। इसी को कुरान ने कहा ना कि अल-यौम नख़्तिमु अला अफ़वाहिहिम व तुकल्लिमुना अयदीहिम व तश्हदु अर्जुलुहुम बिमा कानू यक्सिबून। जब बंदा झूठ बोल रहा होगा तो अल्लाह ताला फरमाएगा कि इसके मुंह पर मोहर लगा दो, और उसके बाद फिर उसके शाहिदीन और गवाह पेश किए जाएंगे, अब उसको इनकार की गुंजाइश नहीं, अल्लाह ताला बचाए। इसीलिए कहा जाता है कि गुनाह हो तो गुनाह से तौबा करने में आदमी को बहुत जल्दी करनी चाहिए, और इसलिए कि मौत का वक्त किसी को मालूम नहीं है। दानिशमंदी और अकलमंदी यही है कि इधर गुनाह हुआ और उधर बंदा अल्लाह की बारगाह में झुक जाए, वरना सूरत हाल बहुत ही खराब हो जाए। एक हदीस पाक है कि रुवियान नबी सल्लल्लाहु अलैहि वसल्लम हुजूर से रवायत है कि अन्नु तआला शाबिर फिल लैल यक्रा, के हुजूर एक नौजवान के पास आए, रात को देखा कि वो कुरान मुकद्दस आयत करीमा फइजन शक्कत السماء فكانت وردة كالدخان पढ़ रहा है। فوقف الشاب, इतना पढ़ने के बाद वो रुक गया, وخنقته العبرة وجعل يقول, और उसके बाद लगा रोने वो, और यही कहता था وعيه من يوم تنشق فيه السماء, وعيه यानी मेरी हिलाकत उस दिन जिस दिन आसमान सुर्ख धारीदार हो जाएगा, या सुर्ख फूल गुलाब की फूल की तरह से हो जाएगा, हाय मेरी हिलाकत उस दिन के लिए। बस ये पढ़कर हो रहा, हुजूर ने उससे फरमाया वया क्या फता मिथला कबल लदी नफ्सी बेदी लकद बकाई तो मलाई का तो समाई ने बकाई का, ये नौजवान क्यों रो रहा है तेरी हिलाकत। ये हुजूर ने बद्दुआ नहीं फरमाई है, ये नाराजगी फरमाई है। तू रो रहा है, अरे तेरे रोने से आसमान के फरिश्ते रोना शुरू कर, ये रोने से आसमान के फरिश्ते रो रहे हैं। क्या वजह थी? इसे महसूस हुआ कि उस बंदे से कोई लग्जिश कोई गुनाह हुआ था, और अब वो अपने रब के हुजूर गिड़गिड़ा करके माफी मांग रहा है, रो रहा है, इल्तिजाएं कर रहा है, मिन्नत समाजत कर रहा है। तो उसके इस अंदाजे गिरियाजारी पर और अल्लाह की बारगाह में मुनाजात पर और उसकी बारगाह में खौफ जदा होने पर उसकी रोने पर फरिश्तों ने रोना शुरू कर दिया। कोई मामूली बात नहीं, ये था जहन्नम का اب اس کے بعد یہاں سے لے کر کے آخر تک پورا پورا رکوع یہ صرف جنت کی لذتوں کا ذکر ہے. بس سنتے جائیے سنتے جائیے. میں اس سے پہلے بتا چکا ہوں کہ قرآن کا یہ اسلوب ہے, یہ اسٹائل ہے قرآن کی. قرآن جہاں جنت کا ذکر جہنم کا ذکر کرتا ہے اس کے بعد جنت کا ذکر ضرور کرتا ہے. یہ قرآن کے پورے قرآن پاک کو پڑھ ڈالیے, یہی انداز پائیں گے, اور یہ ضروری ہے, ورنہ لازم آئے گا کہ انسان گناہوں سے جہنم کے عذاب سے وحشت زدہ ہو کر کے پھر گناہوں میں ڈوب جائے. تو اس کے لیے لازم یہ ہے کہ اس کو زخموں پر, اس کے زخموں پر مرہم رکھا جائے, اور اللہ کی مغفرت و بخشش کے اس